DFM time check. It's 7:30 AM.
हाम्रो अनिल दाजुले नयाँ मोबाइल किन्नु भएको छ खै खै हेरौँ
किन्न त किन्यो तर ब्याट्री नै टिक्दैन यार फेरि बजारभरि खोजियो तर कहीँ पाएन
कसले भन्यो ब्याट्री पाइँदैन अमन मोबाइल सेन्टर छ नि नयाँ मोबाइलको ब्याट्री पनि पाइने ग्यारेन्टीका साथ मोबाइल पनि बनाइने र ब्याट्री नमिल्ने मोबाइलको ब्याट्री पनि बनाइने ठाउँ
हो र
हो त सम्पर्क अमन मोबाइल सेन्टर बस पार्क निकास गल्ली 98485858 विशेषज्ञ डाक्टर आउने बारे सूचना डाक्टर कमलराज शर्मा प्रमुख नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर आउने मिति प्रत्येक दिन
डाक्टर सजन केसी स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर आउने प्रत्येक दिन
डाक्टर मधु पाण्डे थाइराइड सुगर तथा हर्मोन रोग विशेषज्ञ
डाक्टर सूरज थपलिया MBBS इन्डिया MD AIIMS मानसिक कुलत रोग एवं नशा डाक्टर ऋचा त्रिपाठी वरिष्ठ छाला कुष्ठ रोग यौन रोग तथा सौन्दर्य विशेषज्ञ MBBS MD न्याम्स वीर अस्पताल काठमाडौँ
सम्पर्क शिखर मेडिकल हल अस्पताल लाइन धनगढी 526-378
जनताको चासो हाम्रो सरोकार सिधा प्रश्नको सिधा उत्तर कार्यक्रम तातो बहस हरेक दिन बिहान 7:30 बजेदेखि 8 बजेसम्म आवाज दिनेश एफएम 93.8 MHz म कार्यक्रम प्रस्तुता नवराज थानुको साथ सुन्न नछुटाउनुहोला तातो बहसको साथमा वातावरण मैत्री कैलाली ई रिक्सा व्यवसाय संघ धनगढी
नमस्कार हार्दिक स्वागत छ यहाँहरू सम्पूर्णलाई सुदूरपश्चिमका आवाज दिनेश एफएम 93.8 MHz को चर्चित कार्यक्रम तातो बहसको एउटा नयाँ जुनून नयाँ जोस नयाँ जागर सहित हामी प्रस्तुतता म नवराज दानुक पनि मलाई प्राविधिक रूपमा आज सहयोग गर्दै हुनुहुन्छ कल्पना सिंह हुनुहुन्छ प्राविधिक मित्रको रूपमा र नयाँ वर्षको आगमन भइसकेको छ यहाँहरूको घर दैलोमा यहाँहरूको जीवनमा नयाँ एउटा पाटोको प्रवेश भइसकेको छ एउटा नयाँ अध्यायको शुभारम्भ आज वैशाख 1 गते अर्थात् 2074 प्रवेश गरेको छ नेपालीहरूको घर आँगनमा र सुदूरपश्चिममा यतिखेर विश्व पर्व पनि धुमधामको साथमा मनाइरहनु भएको छ घर आँगनमा चाहिँ यतिखेर विभिन्न किसिमका चाहिँ पशु पक्षीहरूको बलि दिने र त्यसको चाहिँ परिकारहरू बनाउने मिठा मिठा पकवानहरू बनाएर खाने प्रचलन पनि बढिरहेको छ हाम्रो सुदूरपश्चिममा भने तातो बहस पनि एउटा नयाँ जुनुनसँगै आजबाट 7:30 बजेदेखि 8 बजे होइन अब यहाँहरूको माया ममता यहाँहरूले दिएको स्नेह यहाँहरूले मन पराएको अत्यन्तै लोकप्रिय कार्यक्रम तातो बहसले 15 मिनट थप गरेको छ सँगै यो 100 दिनपछि जुन किसिमको माया ममता पाएर वैशाख 1 गतेसँगै निर्वाचनमय बन्यो देश र अब निर्वाचन हुन्छ र निर्वाचनमय बनिरहँदा देश तातो बहसले 15 मिनट थप्दै हामीले बहसलाई निरन्तरता दिने प्रयास गरेका छौँ र आजबाट हामी तपाईँहरूले सोचेका तपाईँहरूले बुझेका र तपाईँहरूले जुन किसिमको जिज्ञासा राख्दै आउनुभएको थियो कि कार्यक्रमको समय थपिनुपर्छ र अन्तत हामीले 15 मिनट आजबाट थपेका छौँ र अब तातो बहस 7:30 बजेदेखि करिब करिब 8:15 बजेसम्म हामी चर्चा परिचर्चा बहस गर्छौँ कार्यक्रममा आजको यो तातो बहसलाई हामी शुभारम्भ गर्छौँ र आज तपाईँको हामी शुभकामना पनि लिन्छौँ र कस्तो बन्नु पर्ला मेयर र धनगढी कस्तो हुनुपर्छ, धनगढीका समस्या के छन् र स्थानीय तहमा चाहिँ अधिकारहरू आएका छन् जुन चाहिँ अनुसूची संविधानको अनुसूची 8 मा 22 र अनुसूची 9 मा 15 वटा कानुन छ अर्थात् अधिकारहरू जसरी प्राप्त गरेको छ स्थानीय तहमा र यी अधिकारहरू कसरी सुनिश्चित होलान् यावत विषयमा हामी तपाईँका पनि जिज्ञासा लिनेछौँ, तपाईँका पनि प्रश्न हामी सुन्नेछौँ, हामी जवाब माग्नेछौँ अतिथिसँग, हामी त्यसको जवाब खोज्नेछौँ सम्बन्धित निकायसम्म र आज हामी धनगढीलाई चाहिँ कस्तो बनाउनु पर्ला, यस क्षेत्रको सम्भावना, यस क्षेत्रका समस्या र धनगढीलाई चाहिँ कस्तो मिल्ने कुराकानी गर्दैछौँ र तपाईँका प्रश्न छन् भने 091-410-216 को लाइन हाम्रो स्टुडियोको नम्बर रहेको छ र एकैछिनपछि हामी तपाईँका लागि यो लाइन खोल्दैछौँ 091-410-216 को लाइन। आजबाट हामीले तपाईँका लागि यो चुनाव अवधिभरि कस्तो बन्नुपर्छ मेयर र धनगढीलाई कस्तो बनाउन चाहनुहुन्छ यावत विषयमा हामी कुराकानी गर्दैछौँ। आज हामीसँग एकजना पेसाले शिक्षक र राम्रो विश्लेषण पनि गर्नुहुन्छ, कमलराज जोशी हुनुहुन्छ, ऐश्वर्य विद्यानिकेतनका टिचर। उहाँसँग हामी पछिल्लो समयको राजनीतिक घटनाक्रम, स्थानीय तहको निर्वाचन र धनगढीका समस्या, धनगढीका सम्भावना र धनगढीलाई चाहिँ कस्तो मेयर आवश्यक छ यावत विषयमा हामी कुराकानी गर्छौँ। कमलराज जोशीलाई म वेलकम गर्छु। सर, यहाँलाई स्वागत छ, नमस्कार।
धन्यवाद रमाजी।
आज नयाँ वर्षको शुभारम्भ वैशाख 1 गते यहाँलाई धेरै धेरै शुभकामना दिन चाहन्छु, यस्तो महत्त्वपूर्ण समयमा समय उपलब्ध गराइदिनु भयो, आभार व्यक्त गर्न चाहन्छु यहाँप्रति।
यहाँलाई पनि शुभकामना र सिङ्गो यो दिनेश एफएम परिवारलाई शुभकामना, यहाँहरूको उत्तरोत्तर संस्थागत व्यक्तिगत उत्तरोत्तर प्रगतिको कामना गर्दछु र सम्पूर्ण श्रोताजन देश विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरूको उत्तरोत्तर प्रगति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुका लागि पनि हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु।
कमलराज सर, आजबाट तातो बहस करिब करिब 100 एपिसोडसँगै हामीले समय पनि थपेका छौँ किनभने जनताको अत्यन्त लोकप्रिय कार्यक्रम बन्यो तातो बहस र दिनेश एफएमले 15 मिनट हामीलाई दिएको छ जसमा चाहिँ हामी जनताका भनौँ न कुराकानी पनि लिनेछौँ, तपाईँहरूका सवाल जवाब पनि हामी सुन्नेछौँ र एउटा बहसलाई निष्कर्षमा पुर्याउने प्रयास गर्नेछौँ। यहाँले के भन्नुहुन्छ सर तातो बहसलाई?
तातो बहस अहिले सुदूरपश्चिमकै मिडियामध्ये चर्चित बहसका रूपमा रहेको छ। हुन त नवराजजीको उपस्थिति जहाँ जहाँ छ यहाँकै बहस नै तातो हुने गर्छ र नवराजजीको उपस्थितिले दिनेश एफएम आफैमा लोकप्रिय कार्यक्रम त छँदै थियो, यसको लोकप्रियतामा सुनमा सुगन्ध थप्ने काम गरेको छ जस्तो लागेको छ मलाई चाहिँ।
वास्तवमै सर, अब हामी चर्चा गरौँ सर, स्थानीय तहको निर्वाचन वैशाख 31, आज वैशाख 1, करिब करिब हामीसँग 30 दिन बाँकी छ, तयारी तपाईँले हेर्दै हुनुहुन्छ, तपाईँ सन्तुष्ट हुनुहुन्छ एउटा नागरिकको रूपमा, विश्लेषकको रूपमा?
जसरी तयारीहरू भइरहेका छन् साह्रै सन्तोष गर्नुपर्ने र आशावादी भइहाल्नुपर्ने परिस्थिति चाहिँ छैनन्। सरकार प्रमुखका अभिव्यक्तिहरू जसरी आइरहेका छन्, कहिले एकै चरणमा गर्ने, कहिले दुई चरणमा गर्ने, अनि निर्वाचन आयोगले बिचमा मिति घोषणा भइसकेपछि दुई चरणमा गर्न सक्दैन पनि भनिरहेको थियो। अब हिजो मात्र निर्वाचन प्रमुख आयुक्तकै आउँदाखेरि सरकारले आग्रह गर्यो भने मिलाउन सकिने अवस्था छ भन्ने पनि कुरो भइरहेछ। अर्कोतर्फ जस्तोसुकै समाधानका उपायहरू ल्याउँदा पनि अविचलित रूपमा आफ्ना एउटै मात्र अडान लिएर बसे जस्तो गरेर मधेसी मोर्चाले असहयोगी भूमिका निर्वाह गरिरहेको छ। यसले गर्दा निर्वाचन हुन्छ कि भन्ने कुरामा कतै कतै शङ्का पनि देखिन थालेको छ। तैपनि जसरी मुलुक निर्वाचनमय भएको छ, पार्टी कार्यकर्ताहरूमा जुन उत्साह छ, मतदाताहरूमा जसरी घर घरमा, टोल टोलमा, चिया चमेना गृहहरूमा जसरी यो निर्वाचन लागिरहेको छ, त्यसका बहसहरू सुन्न पाइन्छन्, यसले निर्वाचन गराउन बाध्य पार्न पनि सक्छ कि भन्ने झिनो आशा चाहिँ।
तपाईँ कतिको विश्वस्त हुनुहुन्छ, कति प्रतिशत एउटा नागरिकमा तपाईँले विश्लेषण गर्ने हो भने कमलराज सर, तपाईँ वैशाख 31 मा निर्धारित मितिमा चाहिँ स्थानीय तहको निर्वाचन सबै क्षेत्रमा नहोला तर अन्य क्षेत्रमा चाहिँ कतिको हुने सम्भावना देख्नुहुन्छ प्रदेश नम्बर 2 र 5 बाहेक?
2 र 5 भन्दा पनि 5 मा त्यति समस्या देखिँदैन,
केही जिल्ला 3 वटा जिल्ला बाँकी देखियो, त्यो
5 मा चाहिँ ती जिल्ला पनि निर्वाचन हुने अवस्था देखिन्छ। 2 नै मूल समस्या हो, त्यसमा पनि 70 सबैभन्दा बढी समस्याग्रस्त देखिन्छ र त्यहाँ पनि अन्य दल र स्वयं मधेसी नागरिकहरू पनि निर्वाचनका प्रति रुचि राख्दै गरेको देखिन्छ। त्यहाँ जसरी निर्वाचन कार्यक्रमहरू हुने या दलहरूका बिचमा एकताका प्रयासहरू भइरहेका छन्, यी कुराहरूले त्यहाँ पनि निर्वाचन चाहिँ लागेको छ, त्यहाँको जनदबावका सामने त्यहाँका दलहरू पनि पग्लिन थाले कि भन्ने एउटा आभास चाहिँ देख्न थालेको छ।
जस्तै अब यो हेर्दा कमलराज सर, स्थानीय तहको निर्वाचन मिति नजिकिँदैछ, अधिकार धेरै छन् यहाँलाई थाहा छ, अब कस्तो उम्मेदवार चयन गर्ने भन्ने एउटा पाटो होला, त्यो पछिको विषय बन्यो। पार्टीभित्र त्यो लेभलको व्यक्ति छ कि छैन जसले कानुनको विषयमा जानकार होस्, जनताका अधिकार सुनिश्चित गरून्, यावत विषयमा हेर्ने हो भने त हाम्रा पार्टीभित्र सक्षम नेतृत्व छ कि छैन त्यसको पनि खोजी गर्नुपर्ने, अर्थात् हामीले अब टर्च बालेर खोज्नुपर्ने एउटा अवस्था छ। सर कमल सर, यहाँले के भन्नुहुन्छ अहिलेको अवस्था हेर्ने हो भने हामीसँग 37 वटा अधिकार कानुन पद्धत रूपमा हेर्ने हो भने अनुसूची 8 र 9 ले त्यो स्पष्ट गराएको छ, यदि अधिकार भोलिको दिनमा कटौती भएन भने
हजुर
यहाँले के भन्नुहुन्छ सर? हामीले के वास्तवमै बत्ती बाल्नु पर्ने, लालटिन बाल्नु पर्ने हो?
अहिलेको चुनाव चुनावका लागि मात्रै चुनाव हुनु हुँदैन
वास्तवमै,
किनभने हामी करिब करिब 20 वर्ष 4 निर्वाचन भइसक्नु पर्थ्यो बिचमा, त्यत्तिकै गएको छ। यो समयमा मुलुकले विकासको जुन एउटा गति लिन सक्नु पर्थ्यो त्यसमा विराम चिन्ह लागे जस्तै भयो। र अहिले फेरि स्थानीय निकायको चुनाव हुँदै छैन, स्थानीय तहको चुनाव हुँदैछ, आफैमा अधिकार सम्पन्न छ, यसले कानुनसहित आफू बनाउन पाउनेसम्मका अधिकारहरू प्राप्त गरेको छ। यस्तो अवस्थामा सधैँ सङ्क्रमणको कुरा मात्र दिएर, सङ्क्रमणका दृष्टान्तहरू मात्र दिएर हुँदैनन्। हामीले विश्व दृष्टान्तबाट पनि के सिक्नुपर्छ भने 300 वर्षसम्म गोराहरूले दक्षिण अफ्रिकामा शासन गर्दा कालाहरूले निकै लामो सङ्घर्ष गरेका छन्। त्यसका बावजुद नेल्सन मण्डेला राष्ट्रपति भइसक्दाखेरि त्यहाँ दक्षिण अफ्रिकामा उनले सङ्क्रमणकाल भन्ने कुनै त्यसको दृष्टान्तहरू दिएनन्। 5 वर्षमा विश्व आर्थिक शक्तिका रूपमा उभिदिए। हामी 2046 सालदेखि यता आउँदाखेरि शिशु लोकतन्त्र र सङ्क्रमणकालकै कुरा गरेर विकासबाट विमुख भएको अवस्था छ। अहिले जनताले त्यो स्वीकार गर्दैन। अब अहिले अभिभावकले भनेर मान्ने युवा पिँढी पनि छैन, सुझबुझपूर्ण छ। अहिले यो जसरी विश्वव्यापीकरणको लहर छ त्यसबाट आम मतदाताहरू प्रभावित छन्। अहिले मान्छेलाई दल र नेताभन्दा पनि विकास चाहिएको छ। यस्तो अवस्थामा पहिलाको जस्तो सामान्यतया मेयर होला, उपमेयर होला, अध्यक्ष होला र त्यतिले पुग्दैन,
कुर्सीको वरिपरि घुमाउँ।
अहिले चाहिँ के छ भने कानुन जानेको हुनुपर्नेछ, कानुन निर्माणको चरणमा हुनेछ। यो महत्त्वपूर्ण चरणमा छ अहिलेको यो 5 वर्ष चाहिँ। यो 5 वर्षमा यस्तो पदाधिकारीहरू आउनु आवश्यक छ जसले म अर्को चुनाव जित्छु कि जित्दैन भनेर लोकाचार नराखिकन अर्को चुनाव म जितु या नजितु मैले केही गरेर जानु छ, केही गरेका कारणले जित्नु छ भन्ने धारणाका साथ एउटा उच्च नैतिक साहस लिएको मान्छेको खाँचो छ अहिलेका स्थानीय निकायका पदाधिकारीहरूमा। त त्यसका लागि उसले कानुन जानेको हुनु पर्यो। कानुन जानेर मात्र भएन, अहिले त आर्थिक विकास बिना कुनै कुरा सम्भवै छैन। अनि त्यो आर्थिक विकासका निमित्त कर निर्धारण गर्नेदेखि, राजस्व उठाउनेदेखि, बजेट विनियोजन गर्नेदेखि, योजना तर्जुमा गर्नेदेखि, यी सम्पूर्ण काम त्यो नेतृत्वले सम्हाल्नुपर्नेछ। यसका लागि सामान्य राजनीति गरेका आधारमा, झन्डा बोकेका आधारमा, पुलिसका डन्डा पाएका आधारमा, जेलमा बसेका आधारमा मेयरको कुर्सी त्यति सहज हुनेवाला छैन। एकातर्फ जनताका असीमित माग र अपेक्षाहरू, अर्कोतर्फ निर्वाचित भइसकेपछि विपक्षी दल अनि पार्टीभित्र पनि असन्तुष्टिहरू आउन सक्छन्। त्यस्तो उसमा यो सबै यो दल र दलबाहेकका दल बाहिरका शक्तिहरूसँग, जनताका मागहरूसँग समायोजन गर्न सक्ने, तिनलाई समायोजन गरेर अगाडि डोर्याउन सक्ने, नगरपालिकालाई अगाडि बढाउन सक्ने त्यस्तो नेतृत्वको, एउटा दूरदर्शी नेतृत्वको खाँचो परेको छ। अब अहिले हिजोको धनगढी नगरपालिका रहेन, यो उपमहानगरपालिका भयो। राजनैतिक रूपमा हामीले फुलबारी जोड्यौँ, उर्मा जोड्यौँ, बेलादेवीपुर जोड्यौँ, अतरियाबाट हामीले त्यो श्रीलङ्का झलारी क्षेत्र जोड्यौँ। राजनीतिक रूपले जोडेर भएन, उनीहरूलाई विकासका दृष्टिकोणले पनि जोड्न जरुरी छ। हामी उपनगरपालिकामा उहाँलाई राजनैतिक रूपमा जोड्दैछौँ, उहाँहरूको जीवनशैली, उहाँहरूको थातवास हेर्ने हो भने एउटा दुरूह ग्रामीण क्षेत्रको जस्तो देखिन्छ, उनीहरूलाई त्यो आभास दिन जरुरी छ। त्यसका लागि धनगढीको विकासलाई निरन्तरता दिँदै उनीहरूलाई धनगढीकै विकासको मापदण्डमा ल्याउन सक्ने एउटा दिगो विकासको पक्षपाती मेयर अहिलेको आवश्यकता हो जस्तो लाग्छ मलाई।
जस्तै अब अधिकारको कुरा गर्ने हो भने पार्टीभित्र लामो समय योगदान गरेका व्यक्ति छन्, कोही स्वतन्त्र उठलान, यो एउटा आफ्नो एउटा पाटो भयो, किनभने चुनावी मैदानमा आफ्नो एजेन्डा लगेर जानु होला, यो एउटा पाटो भयो। तर आजको अवस्थामा हेर्ने हो भने सर, संविधानले दिएका अधिकारहरूको विषयमा जानकार भएको, भोलिको दिनमा चाहिँ विकाससँगै विकास एउटा पाटो होला, तर जनताले चाहेको, जनताले आफ्नो चाहिँ नेतृत्वलाई भोलि मेरो अधिकार चाहिँ यो लेख्नुपर्छ है, मेरो एउटा आजको बच्चा भोलि मेरो प्रदेश या मेरो स्थानीय तहमा चाहिँ यस्तो मेरो शिक्षा हुन्छ है, मेरो भोलि यहाँ चाहिँ नगर प्रहरी यस्तो हुन्छ है, मेरो चाहिँ यहाँ भोलि खोलिने सहकारी संस्था यस्तो हुन्छन् है, यहाँ चाहिँ करको दायरा यो हुन्छ है, यी यावत विषयमा जानकार हुनु पर्यो। होइन कि म ग्राभिल गर्छु, म चाहिँ पिच गर्छु, म पोल तपाईँको घरसम्म पुर्याइदिन्छु, यो एजेन्डालाई आधार मानेर जनताले भोट दियो भने धनगढी विकास हुन्छ या व्यक्ति विकास हुन्छ? कमलजी,
यो साँच्चै भन्ने हो भने नवराजी, हामी कस्तो दशाबाट गुज्रिरहेका छौँ भने हामीले विकास भनेको ग्राभिल बुझ्यौँ, विकास भनेको 2-4 बिजुलीको पोल बुझ्यौँ,
भेरी गुड,
त्यो विकास होइन। पहिला त जरुरी छ हाम्रो शिक्षाको अवस्था के छ, हाम्रो स्वास्थ्यको अवस्था के छ, हाम्रा रोजगारीका अवसरहरू के छन्, हाम्रो छाना खाना नानाको अवस्था के छ। हामी एउटै समाजमा एउटै उमेर वर्गमा हेऱ्यौँ भने महँगा विद्यालयमा पढ्ने विद्यार्थी पनि छन् र विद्यालय के हो थाहा नपाउने केटाकेटीहरू सडकमै पनि देखिएका छन्,
हो नि,
यसको उन्नति गर्नु पऱ्यो नि। अनि दोस्रो कुरो, विकास सामान्य मेरो घरसम्म कसैले कालेपत्र कालोपत्र गरिदियो, कसैले ग्राभेल खसाइदियो, म त्यो विकास मानिरहेको छु
हो नि।
त्यो विकास होइन, पारदर्शिता चाहिन्छ, जवाबदेहिता चाहिन्छ। अहिले राजनीति गर्ने कतिपय मान्छेहरूको वैयक्तिक रूपमा उहाँहरू पारदर्शी हुन जरुरी छ, उहाँहरूको जीवन, उहाँहरूको व्यापार व्यवसाय, उहाँको आय स्रोत के छ त्यो जनताले बुझ्नु पऱ्यो। एउटा आर्थिक रूपमा जो आफै पारदर्शी छैन उसले सार्वजनिक जिम्मेवारी निर्वाह कसरी पारदर्शी हुनसक्छ
हो नि।
नगरपालिकामै विभिन्न क्षेत्रबाट भ्रष्टाचारका ठुला ठुला कुरा आएका छन्
हो नि। हो,
पैसा नखाइकन सामान्य काम पनि हुँदैन भनिएको छ कतिपय अवस्थामा। त तपाईँ हामीहरू जस्तो पढे लेखेका मान्छेहरूले पैसा पाउनुपर्ने अवस्था छ, नगरवासीहरूले व्यक्त गर्दै आएको दुःख
हो नि।
सामान्य मानिसको अवस्था कस्तो होला, त्यो भ्रष्टाचारको दलदलबाट उठाउन सक्ने कि नसक्ने? अनि विकासलाई समानुपातिक रूपले लग्नु पऱ्यो। अहिले त कस्तो देखिन्छ, यो 15-20 वर्षको उमेरमा पनि नगरपालिकाको सामान्य कर्मचारी हो घरसम्म कालोपत्री पुगेको छ। तपाईँहरू विद्यालयहरू, क्याम्पसहरू, अस्पताल वरपर हेर्नुहोस्, ग्राभेल खसेको छैन। बर्खाको बेलामा विद्यार्थीहरूले पानीमा हिँड्नुपर्ने अवस्था छ, हामी नगरपालिका भनेर छौँ, मूल बजारमै त्यस्तो अवस्थाहरू छ। अनि ढल बनाइएका छन्, पानी निकासको अवस्था छैन। भोलि त यसलाई त एउटा अहिलेसम्म कुनै पनि दलको एउटा नेताले हाम्रो विडम्बना भन्नुपर्छ। म आफूलाई विकास प्रेमी भनिरहेका छन्, म विकास गर्न सक्छु भनिरहेका छन्, कसैले पार्टीको लामो अनुभव देखाइरहेछन्, कसैले आफूलाई युवा भनिरहेका छन्। पार्टीले टिकट दिन त अब केही दिन मात्र बाँकी रह्यो, 16 गते त नोमिनेसन नै हुन्छ आधिकारिक
रूपमा, अब फाइनल हुन्छ।
उहाँहरूको विकासको एजेन्डा के हो?
भिजन नै छैन। बस छ नि सर, कमल सर, मैले के सोचेँ भने हामीसँग अधिकार धेरै छन्, 22 र हामीसँग 15 भनेको 35 करिब 37 हामीसँग अधिकार छन्। यो विषयमा जानकार छैनन् त्यस्ता व्यक्ति, जनताले चुनेर पठायो भने, हामीले चुनेर पठाएको हिजोका दिनमा 601 भेडा च्याङ्रा चराउने जस्तै अवस्था आउने हो कि? हामीले दुःख 10 क्लास फेललाई पठाएर भोलि हाम्रो अधिकार सुनिश्चित हुन्छ? मैले के भन्छु मेरो बच्चाको लागि, मैले उच्च शिक्षा कस्तो हुनुपर्छ, मैले जवाब माग्ने कि नमाग्ने?
यही नागरिकहरूको एउटा लहर हुन्छ, कहिलेकाहीँ कुनै दलका पछाडि लाग्ने, कहिलेकाहीँ कुनै दलका विरुद्धमा लाग्ने। त अहिले चाहिँ कस्तो नागरिक, कस्तो लहर देखेको छ भने विकास चाहियो, विकास गर्ने मान्छे चाहियो, अहिलेको लहर चाहिँ त्यो। यसमा युवाहरू सफल भएका छन्, विकास गर्नुपर्छ, यो युवाहरूले चलाएको अभियान हो र उहाँहरू यसमा सफल देखिनुहुन्छ। अहिले आम मान्छे पनि हामीलाई को मान्छे भयो के चाहियो, हामीलाई विकास चाहियो,
पार्टी होइन अब व्यक्ति चाहियो भन्छ।
हामी केन्द्रीयताको कुरा गर्छौँ, सङ्घीयताको कुरा गर्छौँ, स्थानीयताका कुरा गर्छौँ, यी त पद्धति हुन्, साध्य होइनन् नि। त्यसका लागि असल साधक चाहियो
हो नि,
त्यो असल साधक त नेतृत्व गर्ने मान्छे हुनु पऱ्यो,
साधनलाई सही रूपमा प्रयोग गर्ने त नेतृत्व चाहियो।
एउटा कुरा त के हो भने, अहिलेसम्म मेयरको दावेदारले आफ्नो ड्रिम टिम नै देखाउन सकेको छैन के
हो नि।
त्यो पनि म मेयर, मेरो यो योगदान भएको मान्छे उपमेयरको उम्मेदवार, यो लिन्छु, अनि यो शिक्षाबाट यो लिन्छु, अर्थबाट यो लिन्छु, उद्योगबाट यो लिन्छु, यी मान्छेहरूले यस्ता ड्रिम टिम बनाएर म यो नगरलाई यसरी लग्छु, मेरा एजेन्डाहरू, विकासका एजेन्डाहरू यो हुन्, यो क्षेत्रमा यो गर्छु। यहाँ त के मात्रै सुनिन्छ भने, जुनसुकै दलको होस्, नदी एरियामा तटबन्ध गरिदिन्छु, अलिक ग्रामीणतिर जान्छ भनेपछि 2-4 नल हालिदिन्छु, अलिकति तारबार दिइदिन्छु, अनि बिजुलीका पोलहरू राखिदिन्छु, ग्राभेल खसाइदिन्छु। यो विकासै नबुझेको जस्तो भयो कि।
हामी भिजन नै छैन सर, मैले हेर्दै छु,
21 औं शताब्दीमा छौँ हामी, स्मार्टफोनको युगमा छौँ, कम्प्युटर युगमा छौँ हामी, प्रविधिले युक्त छौँ, विश्व बुझेर तदनुसार अगाडि बढ्नुपर्ने अवस्थामा हामी उही ग्राभेलको चक्करमा छौँ। नेतृत्वको यो दुर्दशा, यो किन भयो त भने, उहाँहरूले कहिल्यै पनि प्राज्ञिक मान्छेहरू, बौद्धिक मान्छेहरू, आफ्नो क्षेत्रका योगदान दिएका त्यस्ता सिद्धहस्त मान्छेहरूसँग सङ्गतै गर्नु भएन। मेरो विश्लेषण चाहिँ न सङ्गत गर्नुभयो, न उहाँहरूसँग राय छलफल गर्नुभयो, नपरा अहिलेसम्म त उहाँले विभिन्न क्षेत्रहरूबाट गरेर के हो त, मेरा योजना मलाई सहयोग गर्नुहोस् न, त्यो पनि गर्न सक्नुहुन्थ्यो नि। मलाई त के लाग्छ भने, प्रत्येक दलले मेयर, उपमेयर, वडाध्यक्षहरूकै पनि ठुलो जिम्मेवारी हुनेछ अहिले, पहिलाको मेयरको भन्दा ठुलो जिम्मेवारी अहिलेको वडाध्यक्षमा
छ।
र यस्तो अवस्थामा एउटा बौद्धिक जमघट, बाह्रबाट आउन्, एकाडेमिक सिएनहरू आउन्, इन्डस्ट्रियलहरू आउन्, उनीहरूको ककस गरेर कसले राम्रो एजेन्डाहरू प्रस्तुत गर्छ त्यसका आधारमा टिकट दियो भने योग्य उम्मेदवार आउला जस्तो लाग्छ। त यो पार्टीमा चाहिँ यस्तो गर्न सक्ने जाँगर चाहिँ देखिँदैन।
ओके, यतिखेर हामी छोटो व्यापारिक विषयमा जान्छौँ। आदरणीय सुथा महानुभावहरू, आजको तातो बहसमा हामीले स्थानीय तह निर्वाचन मिति नजिकैसँग मिति नजिकैसँगै जुन किसिमको हामीले बहसलाई निरन्तर दिइरहेका छौँ कि अब अधिकार सम्पन्न छ र स्थानीय तहको नेतृत्व गर्ने व्यक्ति कस्तो हुनुपर्ला र धनगढीलाई कस्तो बनाउन सकिन्छ, यसका सम्भावना, यसका चुनौती र यस धनगढी उपमहानगरपालिकाका अवसरका विषयमा हामी एकैछिनपछि कुराकानी गर्नेछौँ। यतिखेर म छोटो व्यापारिक विषयमा जान्छु।
गुड मर्निङ बाबु नानीहरू, म तिमीहरूको नयाँ टिचर। सबैले आ आफ्नो नाम भन्नला।
मेरो नाम पारस खड्का हो सर। सर मेरो नाम ज्ञानेन्द्र मल्ला हो।
म शक्ति गौचन सर।
म बसन्त रेग्मी हुँ सर।
म सरोज विश्वा गुरु सर।
अर्को
म विनोद भण्डारी।
क्रिकेटमय बन्दै धनगढी, क्रिकेटमय बन्दै देश,
क्रिकेटका सम्पूर्ण हस्तीहरू बीच क्रिकेट संग्राम।
पराईको धुनमा देउडाको तालमा नाचिदेऊ झम झम झम, अब क्रिकेटकै गीत गाम, खेलौ क्रिकेट।
सिटी अफ क्रिकेट धनगढीको एसएसपी क्रिकेट ग्राउन्डमा यही चैत्र 27 गतेदेखि देशकै सर्वाधिक धनराशिको सर्वोत्कृष्ट क्रिकेट प्रतियोगिता हुँदै सगरमाथा सिमेन्ट डीपीएल सहभागी टिमहरू काठमाडौँ गोल्डेन्स, विराटनगर किङ्स, रूपन्देही च्यालेन्जर्स, सिवाईसी अतरिया, कञ्चनपुर आइकोनिक र टिम चौराहा धनगढी।
Title is sponsor Sagarmatha Cement Juni Juni Lai, organized by SPA MTCA Thangali.
आउनुहोस् एड्रेनालिनले भरिएको बाइक स्टन्ट्स कार्यक्रमको साक्षी बन्नुहोस्। यही आउँदो वैशाख 1 गते शुक्रबारको दिन धनगढी त्रिनगर हायर सेकेन्डरी स्कुल ग्राउन्डमा 2 बजेदेखि माउन्टेन ड्यू डे अफ डेज को साथमा।
अब एसई पछि ब्रिज कोर्स नेक्ससमा 5 वर्षदेखि ब्रिज कोर्स र सिटी भिटी इन्ट्रान्स तयारी कक्षाहरू एचए, स्टाफ नर्स, ओभरसियर, फार्मेसी, ल्याब, आइएससी, एजी, भेटनरी, फरेस्ट्री लगायत सबै प्राविधिक विषयका लागि इन्ट्रान्स तयारी कक्षाहरू सञ्चालन गर्दै आएको सुदूरपश्चिमको एकमात्र ब्रिज कोर्स। विशेषताहरू दिपाल सेती प्राविधिक शिक्षालयमा लगातार 5 वर्षदेखि ओभरसियर तथा आइएससी एजीमा इन्ट्रान्स टप गराउन सफल।
एचए, स्टाफ नर्स, फार्मेसी, ओभरसियर लगायतका संकायमा पनि देशका विभिन्न प्रतिष्ठित कलेजहरूमा पूर्ण तथा आंशिक छात्रवृत्ति।
बिहान 5 बजेदेखि बेलुका 7 बजेसम्म जुनसुकै समयमा पनि पढ्न पाइने देशकै प्रतिष्ठित सेन्ट जेभियर कलेजमा इन्ट्रान्स इक्जाममा विद्यार्थीहरूलाई नाम निकाल्न सफल सुदूरपश्चिमकै पहिलो एवं एकमात्र ब्रिज कोर्स।
नेपालमै पहिलो पटक सेन्ट जेभियर साइन्स तथा सिटिभिटी को इन्ट्रान्स इक्जामका लागि उपयोगी मोबाइल एप्स द्वारा अध्ययन गराइने
अडियो भिडियो युक्त कक्षाहरू तथा गत वर्षको इन्ट्रान्स परीक्षा 90% प्रश्नहरू नेक्सस ब्रिज कोर्सकै पुस्तकबाट आएको। निशुल्क शैक्षिक परामर्शका कक्षाहरू देशकै प्रतिष्ठित व्यक्ति एमबीबीएसका इन्ट्रान्स टपर तथा प्लस टू साइन्स टपर डाक्टर विदुर पण्डितद्वारा निशुल्क शैक्षिक परामर्श। नेक्सस ब्रिज कोर्सका विद्यार्थीहरूलाई इङ्ग्लिस ल्याङ्ग्वेज तथा कम्प्युटर क्लासद्वारा 25-50% छात्रवृत्ति, साथै विभिन्न क्याटेगोरीका छात्रवृत्ति सिटहरूको लागि सिट सीमित भएकाले चाँडै सम्पर्क गर्नुहोला। नेक्सस एजुकेसन कैलाली पुल धनगढी एसपी कार्यालय अगाडि कृषि विकास बैङ्कको भवनमा 091-524-192 98-512-13-037।
आदरणीय श्रोता पुनः यहाँहरू सम्पूर्णलाई स्वागत छ। यो छोटो व्यापारिक विश्रामपछि कार्यक्रम तातो बहस सुन्दै हुनुहुन्छ सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्जमा। र आज हामी चर्चा गरिरहेका छौँ अब धनगढी नगरपालिका अर्थात् उपमहानगरपालिकालाई यहाँ कस्तो देख्न चाहनुहुन्छ यो विषयमा हामी तपाईँका लागि अब टेलिफोन खोल्दैछौँ 091-410-216 लाइन यहाँहरूका लागि मैले खुला गरिसकेको छु। र यहाँका यहाँहरूका प्रश्न जिज्ञासा छन् भने हाम्रा अतिथि हुनुहुन्छ आज कमलराज जोशी हुनुहुन्छ एकजना विश्लेषक र पेसाले उहाँ चाहिँ शिक्षक हुनुहुन्छ। उहाँसँग हामी चर्चा गरिरहेका छौँ धनगढी उपमहानगरपालिकामा चाहिँ कस्तो उम्मेदवार आवश्यक होला, यस क्षेत्रका सम्भावना र धनगढी उपमहानगरका अवसर र चुनौतीहरू के हुन सक्छन्, कि वास्तवमै यतिखेर युवाहरूलाई हेर्ने हो भने विकास खोजिरहेका छन्, युवाहरूले नेतृत्वमा देखिरहेको जुन चाहिँ नैराश्यता देखिरहेका छौँ यसले पनि एउटा युवाहरू फ्रस्ट्रेट हुने हो कि भोलिको लागि यो धनगढी उपमा नगरपालिका कस्तो बनाउने भन्ने पनि एउटा सबैमा चासो छ, यो जिज्ञासा छ। र यही विषयमा हामी कुराकानी गरिरहेका छौँ र यहाँहरूका लागि मैले पुनः टेलिफोन लाइन खोलिसकेको छु 091-410-216 लाइनमा। यहाँहरूले धनगढी उपमहानगरपालिकामा यस्तो हुनुपर्छ, यस्तो आवश्यक छ भनेर तपाईँहरूले आफ्ना प्रश्न, आफ्ना जिज्ञासा र आफ्नो सुझावहरू र आफ्नो भ्यू पनि राख्न सक्नुहुनेछ कार्यक्रम तातो बहसमा। र आजका लागि म अतिथि कमलराज जोशी सरलाई पुनः वेलकम गर्छु। पुनः स्वागत छ सर यहाँलाई।
धन्यवाद।
जुन हामी चर्चा गरिरहेका थियौँ कि अब कस्तो आवश्यक पर्ला नेतृत्व कि धनगढी उपमहानगरपालिकामा अवसर धेरै छन्, ग्रामीण क्षेत्र हामीले जोड्यौँ तर अहिले पनि हेर्ने हो भने ती जनताले प्रत्याभूत गर्न पाएनन् कि हामी चाहिँ धनगढी उपमहानगरपालिकाको बासी हो, किनभने ट्याक्सको बााउन्ड्री बढायो यो देखियो अवस्था, जनताको गुनासो पनि आउँछ सर, तर हामीलाई चाहिँ विकास भएनन्, हामीले चाहिँ केही पनि पाएनौँ भन्ने जुन गुनासो सुनिन्छ सर, यहाँ मान्न तयार हुनुहुन्छ कमल सर?
हो, ठ्याक्कै जस्तै हो, किनभने ट्याक्स भनेको जस्तै जग्गामा अधिक ट्याक्स लगाएको छ नि, उत्पादन के छ त्यसको, ट्याक्स लाग्ने त उसको उत्पादनमा हो नि होइन, अब उत्पादन केही पनि छैन, उसले त्यसबाट कृषि उपज भेट्राउँदाखेरि चाहिँ उसको मल र त्यो मजदुरीमा उसलाई अथाह कर मात्रै लगाइदिएर अन्तमा त उसले त्यो कर तिर्नलाई नै केही जमिन नै बेच्नुपर्ने अवस्थाहरू आइरहेछ
हो नि
होइन। अब तपाईँले हेर्नु भने जस्तो मैले अघि भने उर्मा जोडियो, फुलबारी जोडियो, यता बेला जोडियो, उता श्रीलङ्का जलहारीहरू जोडिए, अब तिनीहरू जोडिने क्रममा त्यहाँका मान्छेहरूले सुविधा के पाए त, कर त त्यही तिर्दैछन्, र कर भनेको नागरिकले स्वाभिमानका साथ कर तिर्ने वातावरण पनि बन्नुपर्छ, तिर्नु पनि पर्छ, किनभने देश बनाउने नागरिकले नै हो, राजस्व हामीले दिएनौँ भने देशको ढुकुटी पनि बढ्दैन, त्यसकै के भयो, तर त्यो वैज्ञानिक हुनु पऱ्यो, मान्छेको आर्थिक सामर्थ्य हेरेर क्षमता हेरेर कर निर्धारण गर्नु पऱ्यो, हामी अब समाजवादका कुरा गर्छौँ अनि त्यस्तो अवस्थामा विपन्न वर्गको आर्थिक सबलीकरणका कुराहरू गर्छौँ अनि सीमान्तकृत वर्गको आर्थिक सबलीकरणका कुराहरू गर्छौँ, उनीहरूलाई देशको समाजको मूलधारमा ल्याउने कुराहरू गर्छौँ, तर उनीहरूलाई लक्षित गरेर विकासहरू हुँदैनन्, बजेट तर्जुमा हुँदैन, खालि करको भारी मात्रै उनीहरूलाई थुपारिन्छ।
कमल सर, अहिले तपाईँलाई थाहा होला स्थानीय तहमा चाहिँ अनुसूची 8 चाहिँ ती चौथो नम्बरमा जुन स्थानीय कर भनेर राखिएको छ, सम्पत्ति कर, घर बहाल कर, जग्गा घर जग्गा रजिस्टर शुल्क, सवारी साधन कर होइन, सेवा शुल्क दस्तुर करहरू छन्, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमि कर अर्थात् मालपोत, अब यो पनि छ एउटा हेर्नु, दण्ड जरिवाना, मनोरञ्जन कर, मालपोत सङ्कलन, यी यावत करहरू छन्, यसलाई व्यवस्थित गर्ने नेतृत्व आवश्यक छ सर, अब एउटा अलिकति पढे लेखेको आवश्यक पनि छ किनभने यो विषयको जानकार पनि हुनु पर्यो र उसलाई चाहिँ सहयोग गर्ने राम्रो विज्ञहरू पनि आवश्यक पर्नु पर्यो, यो करहरू भनेको हाम्रो सम्पत्ति हो र हाम्रो चाहिँ भोलिको एउटा ढुकुटी हो, यो ढुकुटीबाट नै हामीले चाहिँ परिचालन गर्ने, बजेटलाई चाहिँ विनियोजन गर्ने र एउटा बजेट चाहिँ भनौँ न एउटा हामीले चाहिँ त्यो फन्ड बनाउने हो, यहाँलाई के लाग्छ सर, कसरी निर्धारण गर्नलाई के आवश्यक हुन्छ?
हो, वास्तवमा त्यो नागरिककै सम्पत्ति हो, किनभने नागरिकको सेवा दस्तुर, उसको कर, राजस्व जे जेबाट उठेको होस् त्यो सम्पत्ति तर नागरिकको, तर नागरिककै कल्याणका निमित्त खर्चिनुपर्ने हो, बजेट प्रत्यायोजन त्यसरी हुनुपर्ने हो, त त्यसमा यो लामो समय एउटा जनप्रतिनिधि नहुनु पनि एउटा कुरो हो, अब जनप्रतिनिधि नै भएन भनेर सबै कुरा त्यसैमा मात्रै होइन, त्यसका लागि असल कर्मचारीहरूको पनि भूमिका हुन्थ्यो, त्यो सँगसँगै फेरि कुनै न कुनै रूपमा अप्रत्यक्ष रूपमा दलहरूको सहभागिता त्योसम्म थिएन भनेर स्वीकार्ने अवस्था चाहिँ छैन, हामी सबैलाई थाहा छ राजनीतिक संयन्त्रका रूपमा नगरपालिकामा दलहरूको प्रतिनिधित्व थियो, दलहरूका प्रभावशाली नेताहरू नगरपालिकाको प्रतिनिधि हुन रुचाउनुहुन्थ्यो, त्यसका लागि प्रतिस्पर्धा गर्नुहुन्थ्यो र लामो समयसम्म त्यसमा उहाँहरूले नेतृत्व गर्नुभएको छ,
रजाइ गर्नुभयो
ठिक छ, जनताले प्रत्यक्ष अनुमोदित जनप्रतिनिधि उहाँहरू होइन तर जनताबाट उठेका दलहरूका प्रतिनिधि भएका, जनतामा नै जानुपर्ने भएको हुनाले उहाँहरूले जनताको आवाज चाहिँ बोल्नु पर्थ्यो, त्यो भएन, उहाँहरूलाई चाहिँ कस्तो भयो भने तानाशाही शासकहरू हुन्छ नि, देशको जनताको कसैको पनि प्रवाह गर्दैनन्, जे लहर लाग्यो त्यही गर्ने, त्यस्तो किसिमको प्रवृत्तिले देश अगाडि गयो र त्यहाँनिर त कस्तो देखियो भने त्यस्तो नेतृत्व र कर्मचारी तन्त्रको मिली भगतमा नै नगर पछाडि पऱ्यो।
अब यो हेर्दा सर, अब कसरी चाहिँ यो धनगढी उपमहानगरपालिकामा अवसर के देख्नुहुन्छ यहाँले, यसलाई चाहिँ कस्तो बनाउनु पर्ला, एउटा भिजन तपाईँले पनि देख्नुभयो होला, यहाँका सडकहरूको अवस्था देख्नु भएको छ, हामीसँग एडिबी प्रोजेक्ट आएको छ यहाँलाई थाहा छ, सघन सहरी विकास आएको छ, अल्पत्र अवस्थामा छ, स्थानीय चुनाव भनौँ न मिति नजिकैसँगै आचार संहिताले एउटा बाध्यात्मक अवस्था सिर्जना गरेको छ, यो अवस्थामा धनगढीमा चाहिँ समस्या के देख्नुहुन्छ सर? धनगढी उपमहानगरपालिकाको एउटा ड्रिम तपाईँको होला नि, यो यस्तो सपना हो, यो हुनसक्छ, यस्तो गर्नुपर्छ, यसका अवसरहरू के देख्नुहुन्छ, यहाँ चाहिँ गर्न सकिन्छ होला सर?
धनगढी नगरपालिका थुप्रै सम्भावना भएको नगर हो, अब यो सुदूरपश्चिमको त राजधानी नै हो
नि,
यसलाई अब सरकारले राजधानी कतै घोषणा गरोस्, व्यापार व्यवसाय शिक्षा स्वास्थ्यका दृष्टिकोणले यो राजधानी नै हो, सुदूर सञ्चालित नै धनगढीबाट हुन्छ भन्छु म त, यहाँको प्रभाव प्रत्यक्ष नवै जिल्लामा,
तर कुनै पनि राजनीतिक दलले अहिलेसम्म बोलेको छ
छैन त, अनि यहाँको तपाईँले हेर्नुभयो भने मेन रोडको अवस्था हेर्नुहोस्, दिन प्रतिदिन जनसङ्ख्या बढ्दै गइरहेको छ, सवारी साधनको अत्यधिक चाप
छ,
सडक
व्यवस्था
सडक विस्तार हुँदैन, यहाँ त एक साहसी नेतृत्वको खाँचो छ, मैले अघि भने नि साहस गर्ने मान्छे चाहियो के, यो आफन्तको मुलाहिदा गर्ने, साथीको मुलाहिदा गर्ने, परिवारको मुलाहिदा गर्ने, लोकाचार राख्ने मान्छे भएन। अब त साहसका साथ विकास मात्र देख्ने मान्छे चाहियो कि, अर्जुनले के देख्छौ भनेर, चराको आँखा मात्रै देख्छु भने जस्तै, धनगढीमा केही पनि देख्दैन, नाता इष्टमित्र साथी केही पनि देख्दैन विकास सिवाय भन्ने, त्यस्तो एउटा साहसी सुझबुझ भएको मेयर हुन जरुरी छ मैले त्यही कारणले भनेको। अब यो मेरो साथीको घर पर्दैछ, मेरो आफन्तको घर पर्दैछ, इष्टमित्रको घर पर्दैछ, मेरो आफ्नै पर्दैछ भन्ने किसिमले
प्रलोभन हो सर, त्यो प्रलोभन हो, यहाँलाई थाहा छ प्रलोभन हो, त्यो सिधा सिधा प्रलोभन हो। अहिले हेर्नु न, हामी उत्तर प्रदेशको कुरा गर्ने हो भने त्यहाँ जनताले एउटा विम आयो क्या, हामी नयाँ परिवर्तन चाहन्छौँ, नयाँ एउटा नयाँ सोच आयो र योगी आदित्यनाथ जिते यो देखिरहनु भएको छ, उहाँको छोटो कार्यकाल अर्थात् हामी यो 25-30 दिनको यो जुन दौरान देखिरहेको छौँ हामी 20-22 दिनमा उहाँको स्ट्रिक्टली डिसिजन र पछिल्लो समय भारतीय प्रधानमन्त्रीले चाहिँ नोटबन्दीदेखि लिएर विकासी योजनाहरू उहाँको अगाडि छन्, यसले गर्दा पनि मान्छेले के अब विकास खोजेको हो कमलजी, यहाँले के विश्लेषण गर्नुहुन्छ?
विकास त खोज्यो नजिकको देशबाट, छिमेकीबाट, आफ्नै देशभित्रका छिमेकीको प्रभाव पर्छ भने छिमेकी देशहरूको विकासले पनि त प्रभाव त पर्छ नि त, किन प्रभाव पर्छ? अहिले जस्तो आदित्य सिंहको कुराले त युवावर्ग त निकै प्रभावित भएको छ नि, त्यसरी नै अगाडि जानुपर्छ, उनले जसरी फटाफट निर्णयहरू गरिरहेका छन्, एउटा विज्ञ टिम बनाएर अगाडि जसरी बढिराखेका छन्, त्यो आफ्नो हाम्रो नेतृत्वमा युवाहरूले पनि खोजिरहेका छन् कि, त्यो क्षमता त्यो सामर्थ्य चाहेका हुन् कि। अहिले तपाईँले बजार जानुभयो भने पार्किङ गर्ने ठाउँ छैन, कतै न कतै राख्नु पऱ्यो, कतै तपाईँ रोक्नुहोस् ट्राफिक आएर यहाँबाट हटा भन्छ, राख्नु पार्किङ गर्ने ठाउँ छैन, त्यो घरमा राखेर त सवारीको साधन काम छैन। अनि अटोहरूको सङ्ख्या त्यत्रो बढिरहेको छ, अनि विद्यालय जाने विद्यार्थीहरूले नै आफ्नो विद्यालय पुग्नका लागि घरबाट 5 मिनटको बाटो छ भने 15-20 मिनट अगाडि निस्किनुपर्ने अवस्था छ, ट्राफिक असुरक्षा बढ्दै गइरहेको छ अहिले। अब यी कुराहरूलाई हेर्न, जस्तो सडकहरू फराकिला हुनु पऱ्यो, शुद्ध खाने पानीमा पहुँच्नु पऱ्यो। अब हाम्रो सडकको अवस्था त कस्तो छ भने, माथि हेर्नुहुन्छ भने त्यान्द्रुङ तुन्द्रुङ यो टेलिफोनका विद्युतका या यी केबलका लाइनहरूका तारहरू झुलिरहेका छन्, त्यो माकुराको जालो जस्तै, त्यो पनि टुटेको माकुराको जालो जस्तो। अनि सडक हेर्नुहुन्छ भने त्यो दाँत खुसेको मान्छे जस्तो, ग्रुप सहर छ नि, नगर भनेको त सुन्दर हुनु पऱ्यो कि, यसका लागि हामीसँग त पर्याप्त ठाउँ छ, जोखरताल छ, पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण छ, सिमानामा मात्र मोहना बग्दैन नि, हाम्रै भूमिमा मोहना बग्छ नि, कञ्चनपुर र कैलाली छुट्याउँदै। अनि तिनमा सुधार हुनु पऱ्यो, स्वच्छ पानी बग्ने बनाउनु पऱ्यो, जलविहारका पर्याप्त सम्भावनाहरू त्यसैमा
देख्छ, राम्रो भयो भने यदि पानीको प्रभाव बढ्यो या बाह बढ्यो भने त र्याफ्टिङ पनि गर्न सकियो,
त्यही हो, नगरको बिचै बिचबाट बग्ने कैलाली नाला अतिक्रमण भएर
अनि
घरभित्रको भान्साको पानी बग्ने नाली जस्तो साङ्ग्रो भइसक्यो, हाम्रो नेतृत्वले देखेन त्यो कुरो, ती अतिक्रमणकारीहरूलाई कारवाही गर्न सकेन। मैले अघि भने नि भ्रष्टाचार भन्ने कुरो यसरी मौलायो नि, त्यसबाट उन्मुक्ति दिने मान्छेको खाँचो छ कि अहिले, ती सङ्घर जति पनि छन् सार्वजनिक ठाउँहरू, ती सौरहरू होलान्, खोला नालाहरू होलान्, सार्वजनिक अन्य स्थलहरू होलान्, ती पनि अहिले लिन सक्नु परेको छ कि, त्यसका निमित्त पनि एउटा हिउँ चल्नु पऱ्यो, त्यस्तो किसिमको साहस, त्यो भिजन त्यसमा नेतृत्वमा हुनु पऱ्यो। अनि त्यसका साथसाथै अब अहिलेको समयमा यो अन्डरग्राउन्ड हुनु पऱ्यो नि, तारहरू विद्युतका हुन् कि टेलिफोनका हुन् कि, अब खानेपानीका पाइपहरू जताभावी गाडी
तुरुन्तै नहोला, एउटा भिजन भएको नेतृत्व आयो भने त सक्छ नि, उसले स्ट्रिक्टली गर्न सक्छ नि त,
यो कुरो त नजिक तपाईँले उत्तर प्रदेशको मुख्यमन्त्रीको दृष्टान्त दिइहाल्नु भयो नि, आखिर व्यक्ति के होइन भनिन्छ, व्यक्ति हो के,
एउटा सफल नेतृत्व भयो भने आज हेर्नु सर मलेसिया कस्तो बन्यो होइन, उत्तर कोरियालाई हेर्नुहोस् तपाईँ होइन, पछिल्लो समय हामी सिङ्गापुरलाई हेरौँ, दक्षिण कोरियालाई हेरौँ, यी देशहरूमा चाहिँ आखिर सफल नेतृत्व पाएर न
हो त, 60-को दशकमा दक्षिण कोरिया र नेपालको आर्थिक अवस्था उस्तै उस्तै हो, अझ पछाडि हो भन्छ अर्थविदहरूले होइन,
अहिले हाम्रा युवाहरू त्यहाँ जानु परेको छ,
अब यहाँ हामीलाई कहिले भूगोल सानो, कहिले जनसङ्ख्या सानो भनिन्छ, इजरायल भूगोलमा पनि हामीभन्दा सानो, जनसङ्ख्यामा पनि हामीभन्दा सानो, 2016 सालमा निर्वाचित सरकारले दक्षिण एसियाबाट पहिलोपल्ट नेपालले अन्तर्राष्ट्रिय देशको मान्यता दिएको हो, त्यो देशमा अहिले हामी नेपालीहरू वैदेशिक रोजगारीमा जानका लागि मरिहत्ते गर्छौँ, उसको आर्थिक वृद्धि हेर्नुहोस्, उसको विकास हेर्नुहोस्, नागरिकको उसको सुरक्षात्मक चासो हेर्नुहोस्, किन सम्भव छैन, ती कुनै व्यक्तिले एउटा व्यक्तिमा त्यो हुनु, नेतृत्व गर्ने एउटा व्यक्तिले नै हो कि, उसको दृष्टिकोण अनुसार छ उसले, तर त्यसका निमित्त एउटा मजबुत, त्यो मजबुत भनेको बौद्धिक रूपमा, प्राज्ञिक रूपमा आउनु पऱ्यो,
आर्थिक रूपमा पारदर्शी
पाउनु पऱ्यो, त्यो एउटा सशक्त टिम भएरलाई लगेर नेतृत्व अगाडि बढ्ने हो भने किन सम्भव छैन, सबै कुरा सम्भव छ, मान्छेले गरेको कुरो त हो नि,
अब यतिखेर हामी छोटो ब्रेकमा जान्छौँ र त्यसपछि हामी अन्य विषयलाई पनि जोड्नेछौँ। यतिखेर म छोटो व्यापारिक विश्राममा जान चाहन्छु। आज हामीसँग कमलराज जोशी हुनुहुन्छ, एकजना विश्लेषक, र हामी धनगढीलाई चाहिँ कस्तो देख्न चाहन्छौँ, धनगढीका सम्भावना, अवसर र चुनौतीसँगै स्थानीय तहका तहमा चाहिँ जुन किसिमका अधिकारहरू आएका छन्, यो अधिकारलाई चाहिँ कसरी जनतासम्म पुर्याउन सकिन्छ, यो जनताको अब सरोकारको विषय पनि रहेको हुँदा यो विषयलाई एकैछिनमा जोड्छु। यतिखेर छोटो व्यापारिक विश्राममा जान्छु।
कृषि र किसानको एउटै रोजाई दिनेश मोटर्स।
हजुर, किसानहरूका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू, घाँस काट्ने मेसिन, स कटर, रुखको हाँगा र दाउरा काट्न सकिने, हेज ट्रिमर, फुलको लेभल मिलाउने, क्रप कटर, होल बनाउने, प्रेसर वासर, गाडी धुलाई गर्न सकिने,
स्प्रे ट्याङ्की लामो र छोटो दूरीसम्म छर्न सकिने, मकै थ्रेस जेनेरेटर 1 HP देखि 14 HP सम्म, डिजल र पेट्रोल वाला मिनी टिलर 6 HP देखि 7 HP सम्म, मिनी टिलरमा लगाउने रिपर,
धान गहुँ काट्ने मेसिन, कृषि कार्यमा प्रयोग गर्ने औजारहरू र घर निर्माणमा प्रयोग हुने औजारहरू,
साथै ब्याट्रीको प्रयोग नगरी चार्जरबाट स्टार्ट गर्न सकिने सेल्फ स्टार्ट पावर टेलर पनि उपलब्ध छ। कृषि र किसानका लागि दिनेश मोटर्स प्राइभेट लिमिटेड, सुदूरपश्चिम बस व्यवसायी समितिको सपिङ कम्प्लेक्स, धनगढी 416-192। Admission open for new academic year 2017. PG Nursery, Euro Junior and Euro Senior. Our facilities: day care, music and dance class, field trip, gym class. For more detail, Euro Kids Dhangadi, Learning Through Fun, 9717310915224522. Bharna Karikram, Yehi Chaitra 25 Gati Bata.
अत्याधुनिक विश्वस्तरीय उपकरणहरू सहित डेन्टल सेवा अब मानसरोवर डेन्टल केयरमा।
बाङ्गो टेढो दाँतलाई फिक्स अर्थद्वारा मिलाउने,
प्रत्येक दिन विशेषज्ञद्वारा उपचार सेवा,
जस्तो सुकै दाँत मुख तथा गिजा रोगको उपचार, दाँत मुख र गिजा सम्बन्धी रोगहरूका लागि हप्ताको सातै दिन विशेषज्ञद्वारा सम्पूर्ण उपचार सेवा।
डाक्टर के आर अन्सारी, डेन्टल सर्जन, DDS, मानसरोवर डेन्टल केयर, पार्क मोड, धनगढी,
र शाखा फुलबारी डिपो बजार, 9844555690।
आदरणीय श्रोता मानबाबुहरू, यहाँहरूलाई पुनः स्वागत गर्न चाहन्छु। कार्यक्रम तातो बहस सुन्दै हुनुहुन्छ यहाँहरू, सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.5। स्थानीय तह निर्वाचनको मिति नजिकैसँगै धनगढी उपमहानगरपालिकालाई तपाईँ कस्तो देख्न चाहनुहुन्छ, र धनगढी उपमहानगरपालिकाको सम्भावना, चुनौती र अवसर के हुन सक्छन्, र स्थानीय तहमा आएका अधिकारलाई चाहिँ कसरी चाहिँ जनताको घर आँगनसम्मै पुर्याउने नेतृत्वलाई चयन गर्न सकिन्छ, यी यावत विषयमा हामी छलफल गरिरहेका छौँ। हामीसँग एकजना विश्लेषकको रूपमा हामीले संज्ञा दिइरहँदा र एकजना पेसाले शिक्षक हुनुहुन्छ, कमलराज जोशी हुनुहुन्छ, उहाँलाई म पुनः वेलकम गर्छु। कमल सर, पुनः स्वागत छ यहाँलाई।
धन्यवाद।
जस्तै अहिले धनगढी उपमहानगरपालिकाको एउटा ग्रान्ड हामी हेरिरहेका छौँ, यो बन्न सक्छ, यो देख्छौँ, अहिले कार्यक्रम हुने हो भने सर, एउटा कुरा, सामान्य कुरा, हामी सडकमा गर्छौँ सर, एउटा मञ्च छैन हामीसँग, होइन, यो एउटा दुर्भाग्य, कुनै पनि पार्टीको कार्यक्रम भयो भने पार्क मोड या एलएन चोक नै रोज्छ, किनभने पब्लिकको त्यहाँ चाहिँ अलिकति बढी प्रेस पनि पर्छ, मान्छे बढी आउँछन्, एउटा यो छ, पार्क मोडै छेउ रोज्नुपर्ने, के यी आबद्ध भिजनहरू चोइस गर्नुपर्ने या त्यसको लागि पनि नेतृत्व लिनुपर्ने, यावतका लागि पनि हेर्ने हो भने सर, धनगढीमा चाहिँ अवसर के हुनसक्छ, यहाँले के देख्नुहुन्छ, के सम्भावना छैन धनगढीमा?
मैले भने नि, यहाँ दूर विकासको अभाव हो, त्यो तपाईँले जो भन्नुभयो, सडकमा सडकमा राजनीतिक दलले, त्यो पनि राष्ट्रिय स्तरको राजनीतिक दलमा सडकमा कार्यक्रम गर्न हुन्छ र
यो कहीँ नभएको जात्रा है।
त्यो अवस्थामा एउटा बिरामीको एम्बुलेन्स आउन सक्छ, त्यो बाटो डाइभर्ट गर्ने क्रममै ज्यान जान सक्छ, जोखिम हुनसक्छ, कति महत्त्वपूर्ण मान्छेहरू, अशक्त मान्छेहरू, वृद्धहरू आउन सक्छन्, उनीहरूले फर्केर राउन्ड लगाएर अर्को बाटो जाँदा त्यो हुने कठिनाइका बारेमा चासो राख्नुपर्छ कि पर्दैन? समय समयमा नागरिकका तर्फबाट आवाजहरू उठेका छन्। जसरी अब जिल्ला विकासले हेर्नुहोस्, जिल्ला विकासले व्यापारिक काम गर्नुपर्छ र व्यापारिक भवन बनाउनु पर्छ,
व्यापारिक कम्प्लेक्सहरू बनाएको
पर्दैन नि,
धनगढी नगरपालिकाले बनाएको
विकासले सुरु गर्ने होइन नि, धनगढी नगरपालिकाले त्यो गौरा पर्व हुने ठाउँमा त्यत्रो बिल्डिङ खडा गर्यो, त्यसका अतिरिक्त अहिले अब भोलि बाटो बढाउँदाखेरि आफ्नै बिल्डिङ जाने गरी अर्को,
त्यसको लागि यहाँका चाहिँ दलहरूका प्रतिनिधि पनि बोल्न चाहेनन्। मैले कतिपटक उहाँलाई बोलाएँ,
त्यसमा संलग्नता छ, कसरी बोल्छन् दलहरूको संलग्नता, के तपाईँलाई लाग्छ दलहरूको संलग्नता बिना त्यो जिल्ला विकास या त्यहाँको कर्मचारी,
त्यहाँका राजनीतिक दलका व्यक्तिहरूले बचाउ गरे भन्नुभयो उहाँहरूले?
आफूले सहमति दिएको कुराको बचाउ गर्नु त उहाँहरूको नैतिक जिम्मेवारी भयो नि, जिल्ला विकासमा पनि त राजनीतिक संयन्त्र छ, उहाँको कर्मचारीहरू एलडियुको साथले या दुई चारजना कर्मचारीले त्यो गराएको होइन नि, संलग्नता छ नि त्यसमा, कर्मचारीको त्यो साहस आफैमा आएको होइन नि, त्यसकारण मित्र जिल्ला विकासमा केही ठाउँ खुला थियो, नगरपालिकामा केही ठाउँ खुला थियो, अनि पुरानो एयरपोर्टमै जहाँ कमैया बस्ती बसाइयो उनीहरूका लागि त्यो आधा कट्ठा एक कट्ठा दिनुभन्दा सा त्यहाँ त्यो उसमा त चार पाँच कट्ठा दिन सक्ने अलिक गयो भने उनीहरूको पनि आय बस सुविधा हुने त्यो ठाउँमा दिने, एउटा खुला ठाउँ त चाहिन्थ्यो नि।
अनि बजारको मुटु
सबै कुराहरू अति मैले पनि खोला नाला अतिक्रमण हुँदैछन्, सार्वजनिक स्थलहरू सभा सम्मेलन गर्ने ठाउँहरू अतिक्रमण हुँदैछन्, अनि हामी चाहिँ विकास गर्छौँ भन्दैछौँ, सुविधा दिन्छौँ भन्दैछौँ, त्यो विकास कस्तो हो? असमञ्जस नै त्यसमा छ क्या।
भनेपछि अब यो धनगढीमा चाहिँ जुन किसिमको हामी नेतृत्वको चर्चा गरिरहेका छौँ, स्थानीय तहको निर्वाचनमा चाहिँ यस्तो नेतृत्व आउनुपर्छ, जनताले पनि यो भनौँ न चिया पसल बस भनिरहेको छ, फलानाले टिकट पाउँदैछ, फलानाले टिकट पाउँदैछ, म फलाना पार्टीको त फलाना पार्टीको के, हामी पार्टीगत रूपमा अब राजनीति गर्ने हो या रविन्द्र मिश्रले भने जस्तै हामी चाहिँ नेपाली भोटर भने एउटा होटलमा गएर चाहिँ हामी मेन्यु हेर्छौँ अन्त त हामीलाई अर्डर गर्नु पऱ्यो भने हामी मोमो नै खान्छौँ र क्या, यो किसिमको परिपाटी हाम्रो कल्चर डेभलप भएन या हाम्रो सोचको विकास भएन या राजनीतिक रूपमा हामी सचेत भएनौँ, अब चाहिँ हामी कहिलेसम्म चाहिँ हामी दलको पछाडि लाग्ने कि हामी के गर्ने भन्ने एउटा जनतामा सचेतता आएन सर। यसर्थ पनि यो बस केही हदमा भए पनि हामी निरन्तर यो फलोअप गर्दैछौँ, यहाँलाई के लाग्छ सर कि हामी वास्तवमै होटलमा गएर मेन्यु हेर्ने अन्त त हामी मोमो खाने भोटर नै हुँ त हामी?
बहुदलीय व्यवस्थामा दलीय अस्तित्व त हामीले स्वीकार्नै पर्छ,
त्यसको विकल्प पनि छैन,
भूमिका त हुन्छ नै, तर त्यो हुँदैमा सदैव एउटै दलले जितिरहनु पर्ने र एउटै पात्रले जितिरहनु पर्ने भन्ने चाहिँ हुँदैन। जनताका लागि पर्याप्त अवसरहरू छन्, फरक फरक दल छन्, फरक फरक आइडियोलोजी उहाँहरूले बोक्नुभएको छ र जनताले दलहरूबाट राम्रो प्रतिनिधि छान्न चाहिँ सक्नुपर्छ, त्यो संस्कृतिको विकास हुन्छ। अब जुनसुकै ठाउँमा हामीले बेलायतमा हेऱ्यौँ भने कहिले कन्जर्भेटिभहरू आइरहेछ, कहिले लेबरहरू आइरहेछ, त्यही अमेरिकामा कहिले डेमोक्रेट आउँछ, कहिले रिपब्लिकन आइरहन्छ, होइन इन्डियामै भर्खरै परिवर्तन त्यत्रो परिवर्तन भएको छ, बिजेपी आइरहेछ, होइन हाम्रै मुलुकमा पनि पटक पटकमा कहिले कङ्ग्रेस, कहिले एमाले, कहिले माओवादी,
यी तीन दलभन्दा फेरि बाहिर पनि जाँदैन यहाँलाई थाहा छ
आयो होइन, दलको के दल अब जनाधार उनीहरूसँग भयो,
जनाधार
उनीहरूसँग भयो, अरू अरू अरूले जस्तै
दल एउटा कुरा नि सर, हाम्रो जस्तै दिल्लीको चुनावलाई हामी हेर्ने भारतको भने त्यहाँ चाहिँ नयाँ एक्सर्साइज भयो र आम आदमी पार्टीलाई मान्छेले बहुमत दिएर चाहिँ संसदमा पुर्याए भनौँ न, त्यहाँको स्थानीय तहको चाहिँ जुन चुनाव छ त्यहाँको लोकसभा त्यहाँ पुर्याए त्यो हेर्ने हो भने होइन, अब यो अवस्था हेर्ने हो भने सर तपाईँलाई के लाग्छ कि धनगढीमा चाहिँ यो गर्न सकिन्छ यो गर्छौँ हामी भनेर हामी प्लान त गर्दैछौँ तर समस्या र चुनौती पनि होलान्, किनभने हाम्रा युवाहरू बेरोजगार छन्, यहाँ रोजगारको लागि उद्योग धन्दा कल कारखाना हामीले खोल्न सकेका छैनौँ, शैक्षिक संस्थाहरूले तर ती शैक्षिक संस्थाहरू एउटा बेरोजगारी उत्पादन गर्ने थलो बने के, हामीसँग रहेको नाकालाई हामीले सहजै बनाउन सकिने र यसलाई विस्तार गर्नुपर्ने, धनगढीलाई चाहिँ एउटा स्मार्ट सिटी बनाउनु पर्ने, अब भनेको त हामी त भनौँ न एउटा स्वाइप सिस्टम एउटा एटिएम कार्ड सिस्टममा हामी गइसकेका छौँ, विश्व त्यहाँ पुगिसकेका छ, के धनगढीमा चाहिँ हामी सम्भावना मात्रै खेलाउने कि केही गर्न सकिन्छ? अब चुनौती अवसरको विषयमा पनि कुरा गर्ने भने चुनौती समस्या यहाँले के देख्नुहुन्छ सर?
दिल्लीको प्रसङ्ग निकाल्नुभयो, त्योसँग म के भन्न चाहन्छु भने इतिहास बनाउन सजिलो हुँदो रहेछ, कायम राख्न बढी गाह्रो रहेछ, कि अरविन्द केजरीवाल जसरी सत्तामा आए नि त्यो आफ्नो छविलाई कायम राख्न सकेनन्, यो नयाँ दलप्रति विश्वास नगर्नुको नागरिकको एउटा मनोविज्ञान त्यो पनि हुनसक्छ, जो नयाँ दल दल त तिनवटा मात्र छैनन् नि नेपालमा, त
150
आधारमा दल छन्, 30 दल त व्यवस्था विकास संसदमा दर्तै छन्, त्यस्तो अवस्थामा पनि 2-3 दलहरूमा त किनभने बाँकी ती दलहरू बने कसरी त भने सत्ता लिउसाका कारण, पार्टी नेतृत्व हत्याउनका कारण टुटफुट भयो, नयाँ विचार नयाँ सिद्धान्त देशलाई म यसरी अगाडि बढाउँछु राजनीतिलाई यो कोर्स दिन्छु भन्ने किसिमले अगाडि आएको देखिएन, त्यो कुरा हुनाले जनताले उहाँहरूलाई विश्वास गर्नु भएन, तर नयाँ सिराबाट नयाँ ढङ्गबाट कुनै दल आउँछ दिगो विकासका योजना ल्याएर आउँछ, उसँग दिगो राजनीतिमा पनि दिगो बनाउनु पऱ्यो, आर्थिक दिगो बनाउनु पऱ्यो, त्यसपछि सामाजिक दिगो बनाउनु पऱ्यो, त्यसपछि पो मान्छेले विश्वास गर्छ। यहाँ त कस्तो छ भने कुर्सीमा पुग्नका निमित्त यी अलिकति चटपटा नाराहरू आउँछन् अनि आइसकेपछि कहाँ कहाँ के आश्वासन दिएको थियो त्यो पनि हाम्रा नेताहरू आश्वासन दिन्छन्, त्यो कतै डायरीमा टिपोर्ट गर्दैनन्, डायरीमा टिपोर्ट गरिहाल्यो भने मैले के वाचा बन्धन गरेको छु त्यो कहिले पल्टाएर हेर्दैनन्।
वास्तवमै सर धनगढी उपमहानगरपालिका फेरि यो 15 मिनट थपेर पनि समय कम पुग्ला कि जस्तो मलाई लागिरहेको छ, कि बहस जति गरे पनि टुङ्गिँदैन सर। अन्त्यमा जाँदा जाँदै अब मतदाताहरूलाई यहाँको आग्रह अनुरोध के छ अबको नेतृत्व हाम्रो, किनभने धनगढीको हामी सानो सर, धनगढीको भनेको हामी सुदूरपश्चिमको एउटा माने राख्छ सर उपमहानगरपालिका र भोलि प्रादेशिक संरचनाको प्रदेशको एउटा दावेदारी राख्छ धनगढीले, यो अवस्थामा हेर्दा या भनौँ मतदातालाई यहाँको आग्रह अनुरोध के छ, कस्तो नेतृत्व आवश्यक पर्ला समग्र समृद्ध सुदूरपश्चिम बनाउन र धनगढी उपमहानगरपालिकालाई एउटा राम्रो सहर विकास गर्नका निम्ति के भन्नुहुन्छ यहाँ?
धनगढी भनेको मैले अघि भनिसकेँ सुदूरपश्चिमको राजधानी हो, सुदूरपश्चिमको 9 जिल्लाभित्रका यसलाई हेरिराखेको हुन्छ, यसको विकासको मोडेललाई हेरेर आउँछन्, यसका गतिविधिलाई हेरेर आउँछन्, बुझ्न खोजिरह हुन्छन्, देशले पनि यसलाई नोटिस गरिरहेको हुन्छ, देशबाटै धनगढी उपमहानगरपालिका नोटिस, देशका उपमहानगरपालिका मध्येको एउटा हो, नेतृत्व चयन गर्ने क्रममा अब चाहिँ सोच्नुपर्छ। अब हामीले के सोच्नुपर्छ त भन्दा, जुन नेता हाम्रा सामु आउँछन् उनीहरूको व्यक्तिगत जीवनशैली, उनीहरूको पारिवारिक जिम्मेवारी उहाँले कसरी वहन गर्नु भएको छ, त्यो आर्थिक स्रोत के हो, उहाँहरूको व्यक्तिगत पारिवारिक पारदर्शिताका साथसाथै उहाँ सार्वजनिक जिम्मेवारी निर्वाह गर्नका लागि कति इमान्दार प्रयत्न गर्नुहुन्छ, उहाँ कति त्यसका लागि योग्य हुनुहुन्छ, के कस्ता जवाबदेताहरू निर्वाह गर्नुभएको छ, यसका पनि लेखाजोखा गरेर एकदम सुझबुझपूर्ण विवेकसम्मत मतदान गर्नुपर्छ भन्ने मेरो आग्रह।
थ्याङ्क यू सो मच समय दिनुभयो सर तातो बहसलाई, यो नयाँ वर्षको पुनः पनि यहाँलाई शुभकामना छ र तातो बहसमा आइदिनु भयो, आफ्ना विचार राखिदिनु भयो, आभार व्यक्त गर्न चाहन्छु।
धन्यवाद नवराजी, यहाँले नयाँ वर्षको सुरुमै पहिलो पाहुनाका रूपमा मलाई निम्ताउनु भयो, यसका लागि मुरी मुरी धन्यवाद फेरि एकपटक दिन चाहन्छु र सिङ्गो दिनेश एफएम लगायत नवराजीको पुरा टिमलाई म नयाँ वर्षको शुभकामना दिँदै एकपल्ट पुनः धन्यवाद दिन्छु।
थ्याङ्क यू सो मच आदरणीय श्रोता महानुभावहरू, आज मैले तातो बहसमा स्थानीय तहको निर्वाचन मिति नजिकैसँगै धनगढी उपमहानगरपालिकाका सम्भावना चुनौती अवसर र धनगढी उपमहानगरपालिकामा कस्तो नेतृत्व आवश्यक पर्ला के गर्नुपर्छ आम जनताले यी अवध विषयमा हामीले कुराकानी गऱ्यौँ, चर्चा परिचर्चा बहस गऱ्यौँ, सुनिदिनु भयो आभार व्यक्त गर्छु, प्राविधिक रूपमा सहयोग गर्ने कल्पनालाई आभार व्यक्त गर्दै आजलाई कार्यक्रमबाट म नवराज धानक पनि भोलिसम्मको लागि बिदा माग्छु। हवस् नमस्कार।
कार्यक्रम शुभ प्रभात सुदूरपश्चिम सुदूरपश्चिम सुदूर